بسم اللہ الرحمن الرحیم. گفتگو چل رہی ہے کہ امام بخاری رحمۃ اللہ تعالی علیہ نے صرف بسم اللہ پر کیوں اکتفا فرمایا. کتنی توجیحات ہو گئی؟ دسویں توجیح دیکھیے. امام بخاری رحمۃ اللہ علیہ نے اپنی اس کتاب کو مرتب کرنے کے لیے صحیح اور الجامع کو مرتب کرنے کے لیے الگ الگ کتابیں جمع کی تھی، مثلا کتاب الایمان، کتاب العلم، کتاب الوضو، کتاب الصلاۃ، سب چیزیں آپ نے جمع کی تھی. مصنفین کا عام طور پر طرز یہی ہوتا ہے کہ پہلے نفس کتاب کو وہ لوگ مرتب کر لیتے ہیں، جمع کر لیتے ہیں. جب کتاب جمع ہو جاتی ہے اس کے بعد پھر تقدیم اور اختتام کو لکھتے ہیں، یعنی جب کتاب پوری ہو جائے گی، مرتب منظم ہو جائے گی، تو شروع کا مقدمہ لکھیں گے، اخیر میں اختتامیہ کلمات لکھیں گے. یہ بعد میں ہوتا ہے، یہ عام مصنفین کی عادت ہے. تو اولاً ترتیب ہوتی ہے کتاب کے مضامین کو جمع کرنا، تیار کرنا، اور اخیر میں جا کر کے تقدیم اور انتہا کو لکھنا، خطبہ اور انتہا کو لکھنا، یہ معمول ہوا کرتا ہے. حضرت امام بخاری رحمۃ اللہ علیہ نے اپنی کتاب کے لیے تمام ضروری چیزیں جمع کر دی. مقدمہ یعنی باب وحی بھی جمع ہو گیا، اور کتاب الایمان بھی ہو گیا، کتاب العلم بھی ہو گیا، کتاب التوحید بھی ہو گیا، سب ہو گیا. اب اس کے بعد امام خطبہ لکھے، حمد لکھے، اختتامیہ لکھے، اس سے پہلے انتقال ہو گیا. اس کو کہتے ہیں مسودہ آخری شکل دینا. آپ کسی کتاب لکھنے والے کو پوچھیں گے کہ آپ فلاں کتاب لکھ رہے تھے، کیا ہوا اس کا؟ تو کتاب لکھنے والا کیا کہے گا؟ بس سب تیار ہے، مسودے پر آخری کام ہو رہا ہے. تو آخری کام کا مطلب کیا ہوتا ہے؟ کہ اب شروع کے اندر خطبہ لکھیں گے، مقصد لکھیں گے، تقریض لکھیں گے، پیش لفظ لکھیں گے، اور اخیر میں اختتامیہ مضمون لکھیں گے. تو حضرت امام بخاری رحمۃ اللہ علیہ کی زندگی میں بھی یہی ہوا کہ آپ نے اپنی پوری کتاب کے لیے تمام چیزوں کو جمع فرما دیا، لیکن آخری کام ہوئے مسودے پر اس سے پہلے آپ کا انتقال ہو گیا. اسی لیے شروع میں حمد، صلاۃ، شہادتین، یہ سب لکھنے کا آپ کو موقع نہیں مل سکا. اس پر ایک بہت اچھی بات دیکھو، حضرت شیخ مولانا محمد زکریہ صاحب رحمۃ اللہ علیہ کو یہ توجیہ بہت پسند ہے. تمام توجیہات میں اس توجیہ کو حضرت نے راجع قرار دیا ہے، اور اس کی وجہ دیکھو. سن 1384 ہجری میں حضرت شیخ رحمۃ اللہ علیہ حج میں تھے. آپ نے ایک خواب دیکھا کہ میں مدینہ منورہ کے اندر مقیم ہوں، اور بہت سے علماء نے مجھے درخواست کی کہ میں ان کو بخاری شریف کا سبق پڑھاؤں. خواب میں دیکھا اس مجمع کے اندر خود امام بخاری رحمۃ اللہ علیہ بھی موجود ہے. تو حضرت شیخ زکریہ صاحب رحمۃ اللہ علیہ نے بہت معذرت کی کہ حضرت امام بخاری رحمۃ اللہ علیہ موجود ہے، وہ پڑھائیں، میں کیسے پڑھاؤں گا. تو اس موقع کے اوپر حضرت امام بخاری رحمۃ اللہ علیہ نے حضرت شیخ مولانا محمد زکریہ صاحب کو فرمایا، تم سبق پڑھا، کہیں ضرورت لگے گی تو میں بول دوں گا، لقمہ دے دوں گا. تو پھر حضرت شیخ زکریہ صاحب رحمۃ اللہ علیہ نے بخاری کا درس شروع کیا. جب اس مسئلے اور اشکال اعتراض پر پہنچے کہ بھئی آپ نے کتاب کے شروع کے اندر الحمدللہ، شہادتین، یہ سب کیوں نہیں لکھا، یہ سوال آیا، تو حضرت امام بخاری رحمۃ اللہ علیہ جو اس مجلس میں موجود تھے، खुद उन्होंने ये बात इशाद फरमाई कि भाई मैंने अपनी किताब के लिए तमाम चीज़ें जमा कर दी थी, लेकिन मैं मुसवदे पर आखिरी नज़र करूं, और आखिरी नज़र का मतलब आखिरी काम करूं, यानी हम्द लिखूं, शहादतें लिखूं, इख्तितामिया लिखूं, इससे पहले मेरा इंतकाल हो गया। ये बात खुद इमाम बुखारी रहमतुल्लाह अलैह ने ख्वाब के अंदर इरशाद फरमाई। इसीलिए हजरत शेख जकरिया साहब रहमतुल्लाह अलैह को ये तौजीह बहुत पसंद थी, बहुत पसंद थी, और ये तौजीह दिल लगती भी है। खुद मेरा भी यही तर्ज है कि जो कुछ किताब अल्लाह के फजल से तौफीक से लिखता हूँ तो पहले मजामीन सब जमा कर लेते हैं। जब सब किताब की चीज़ें हो गई, अपने किसी बुजुर्ग को बड़ों को दिखाना होता है नज़र सानी, वो भी काम हो गया, उसके बाद फिर जो है आखिर में पेश लफ्ज, तकरीज, मुकदमा लिखने की वजह, इख्तिताम, ये सब काम आखिर में हुआ करते हैं। तो ये एक तौजीह है जो बड़ी अच्छी और बड़ी उम्दा तौजीह है। 11वीं तौजीह, जो भी नंबर हो, खुतबे के लिए कोई खास अल्फाज मुतायन नहीं है। चलो मान लो कि खुतबा लिखना चाहिए किताब के शुरू में, लेकिन उसके लिए कोई खास अल्फाज मुतायन नहीं है। बिस्मिल्लाहिर्रहमानिर्रहीम भी एक खुतबे की शक्ल है, लिहाजा इमाम बुखारी रहमतुल्लाह अलैह ने खुतबा लिखा, लेकिन खुतबे के लिए चूंकि कोई अल्फाज मुतायन नहीं, इसीलिए सिर्फ बिस्मिल्लाह को आपने खुतबे के कायम मुकाम कर दिया। 12वीं तौजीह, किताब के शुरू के अंदर खुतबा वगैरह लिखना कोई जरूरी अमल नहीं है, कोई लाजमी और जरूरी काम नहीं। इसीलिए इमाम बुखारी रहमतुल्लाह अलैह ने सोचा होगा कि ये कोई जरूरी काम नहीं है, फिर लिखने की क्या जरूरत। तो एक तौजीह ये भी की गई है कि खुतबा लिखना कोई जरूरी चीज नहीं है, इसीलिए खुतबा नहीं लिखा। आपने काफिया शरीफ भी देखी है, कोई खुतबा नहीं शुरू किया अंदर। तो बाज़ मुसन्निफीन का यही तर्ज है, भाई काम की बातें लिख दो, जरूरी बातें लिख दो, ये खुतबा वगैरह लिखने की कोई जरूरत नहीं। एक और तौजीह देखिए, जिस रिवायत के अंदर शहादतेन का तस्किरा आया है, यानी अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह, शहादतेन पढ़ना चाहिए शुरू में। उस रिवायत के अंदर एक रावी है आसिम इब्ने कुलेब नाम के, वो आसिम इब्ने कुलेब नाम के रावी हजरत इमाम बुखारी रहमतुल्लाह अलैह की शर्त पर नहीं है, इसलिए शहादतेन वाली रिवायत पर इमाम बुखारी ने अमल किया नहीं। तो शहादतेन वाली रिवायत में कौन से रावी इनकी नजर में कमजोर है? कुलेब, इनकी शर्त पर वो नहीं है, इसीलिए इन्होंने वो शहादतेन वाली रिवायत पर अमल नहीं किया। एक और तौजीह कि दुरूद शरीफ क्यों नहीं लिखा आपने खुतबे के शुरू के अंदर, किताब के शुरू में? तो कहा दुरूद शरीफ वाली रिवायत में इस्माइल इब्ने अबी जियाद नाम के रावी मुनफरिद है। क्या नाम रावी का? इस्माइल बिन अबी जियाद। इस नाम के रावी कैसे हैं? मुनफरिद। और बाज मुहद्दिसीन ने उनको मतरुकुल हदीस कहा है, ज़ईफ भी करार दिया है, मतरुकुल हदीस कहा, ज़ईफ कहा। इसीलिए इमाम बुखारी रहमतुल्लाह अलैह ने दुरूद शरीफ वाली हदीस पर अमल नहीं किया। एक और तौजीह, हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने शुरू में हम्द खुतबा वगैरह इसलिए नहीं लिखा कि उन्होंने अपने असातिज़े किराम के तर्ज पर अमल किया है, अपने अकाबिर असातिज़ा और उस जमाने के मारूफ बुजुर्गों के तर्ज पर अमल किया। चुनांचे इमाम बुखारी रहमतुल्लाह अलैह के असातिज़ा में इमाम अहमद रहमतुल्लाह ताला अलैह, इमाम अबू बकर इब्ने अबी शैबा रहिमहुल्लाह, और आपके हम जमाना इमाम दारमी रहिमहुल्लाह और इमाम अबू दाऊद रहिमहुल्लाह, इन सब हजरात ने भी अपनी किताब में खुतबा लिखा नहीं है। مسند احمد میں بھی خطبہ نہیں ہے، مسند دارمی میں بھی خطبہ نہیں ہے، مصنف ابن ابی شیبہ میں بھی نہیں ہے، امام ابو داؤد نے بھی نہیں لکھا ہے۔ تو حضرت امام بخاری رحمت اللہ علیہ کے اساتذہ اور ان کے زمانے کے ان کے ہم عصر بعض محدثین اور بڑے مؤلفین، انہوں نے بھی خطبہ لکھا نہیں، اور سیدھے کام کی بات لکھ کر کے کتاب شروع کر دی۔ دیکھو بعض حضرات ایسے ہوتے ہیں کہ ان کا مزاج کیسا ہوتا ہے، کام سے کام رکھو، زائد بات مت کرو۔ بہت سے لوگوں کا یہ طرز ہوتا ہے، کام سے کام، زائد کوئی چیز نہیں، یہ طرز ہے بعض لوگوں کا، یہ نظریہ ہے۔ بھائی کھانے بیٹھے تو بھائی روٹی سالن بس، اچار چٹنی کچمبر اور سلاد اور جو ہے اس کے لیے ڈیزرٹ اور جوس، یہ کوئی چیز نہیں، روٹی سالن ضرورت پوری ہو جائے گی۔ اور بعض سلف تو یہ کرتے تھے کہ بھائی روٹی سالن بھی نہیں، روٹی اور نمک کھا لو، روٹی اور زیتون کا تیل کھا لو۔ بعض سلف کا واقعہ ادر شیخ نے فضائل ذکر میں نقل کیا ہے کہ وہ تو روٹی بنانے تک کو گوارا نہیں کرتے تھے، کہ چونکہ روٹی بناؤ چباؤ، اس کے بجائے ستو پانی میں گھول کے پھانک لو، ضرورت پوری ہو جائے گی۔ تو بعض لوگوں کا یہ طرز اور مزاج ہوا کرتا ہے کہ جتنی مقدار سے کام چل جائے اس میں کام چلاؤ، کوئی بھی زائد نہیں ہونا چاہیے۔ تو حضرت امام بخاری رحمت اللہ علیہ نے ضروری مقدار پر کام کیا ہے، کوئی بھی زائد چیز انہوں نے لکھنا مناسب نہیں سمجھا۔ یہ سب توجیحات کی گئی ہے کس بارے میں، کہ آپ نے کتاب کے شروع کے اندر خطبہ حمد اور شہادتین درود وغیرہ کیوں نہیں لکھا، صرف بسم اللہ پر کیوں اکتفا کیا، یہ سب اس کی توجیحات ہے۔ سمجھ میں آ گئی تمام توجیحات؟ اب ان تمام چیزوں سے ہمیں کیا فائدہ حاصل ہوا، تمام اقوال کو سامنے رکھ کر کے ہمارے لیے کیا درس اور نصیحت ہے ان تمام اقوال سے؟ تو سمجھو، نمبر ایک، ہم لوگوں کے لیے ان تمام اقوال کی روشنی میں درس نصیحت یہ ہے کہ ہم جب اپنی بات چیت، تقریر، خطبہ، درس شروع کرے تو حمد اور صلاۃ سے شروع کرے۔ ہم بھی اپنی گفتگو، تقریر، خطبہ، درس شروع کرے تو کس سے شروع کرے؟ حمد اور صلاۃ سے شروع کرے۔ اسی لیے طرز یہ ہوگا، کل میں بتلانا بھول گیا، میں نے سوچا آپ نے تیاری کر لی ہوگی۔ طرز سبق کا یہ ہے کہ شروع کے اندر خطبہ ہر سبق کے شروع میں پڑھا جائے گا، روزانہ، چاہے مختصر، جیسے الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین وعلی آلہ وصحبہ وعلی من تبعہم بإحسان الی یوم الدین، اما بعد، وبالسند المتصل منا الى الامام الهمام الحافظ الحجه ابي عبد الله محمد ابن اسماعيل ابن البخاري الجعفي رحمه الله تعالى، اللهم انفعنا بعلومه وعلومهم امين، انه قال۔ یہ ترتیب رہے گی روزانہ سبق کی۔ ہم نے اپنے اساتذہ سے جامعہ ڈابھیل میں اور دارالعلوم دیوبند میں اسی طرز سے پڑھا ہے، اور وہ انہوں نے اپنے اساتذہ سے اسی طرز سے پڑھا ہے۔ تو روزانہ سبق سے پہلے اتنا مختصر خطبہ پڑھا جائے گا، اور یہ دعا ہو جائے گی، اللہم انفعنا بعلومہی، اس میں امام بخاری کی طرف ضمیر راجے ہیں، وعلومہم، اس میں تمام ائمہ صحاح اور جمیع محدثین ان کی طرف ضمیر راجے ہیں، کہ اللہ ان سب کے علوم سے ہمیں نفع پہنچائیے۔ سمجھ میں آ گئی بات؟ تو یہ اب ہمارے لیے پہلا درس ہو گیا کہ ہم لوگ اپنی بات چیت، تقریر، خطبہ، درس اللہ سبحانہ وتعالیٰ کی حمد، درود پاک، شہادتین سے شروع کرے۔ دوسرا درس ہمارے لیے، ہم اپنی تحریروں کو بسم اللہ سے شروع کرے، اپنی ہر تحریر کو بسم اللہ الرحمن الرحیم سے شروع کرے۔ بعض مرتبہ بعض لوگ گستاخی کہ بھئی کسی تحریر میں ہم لکھیں گے تو بے ادبی ہوگی وہ اس پرچے کی، تو مختصر لکھ دیتے ہیں بِاسْمِهِ تَعَالَى، وہ بھی کسی درجے میں کام چل جائے گا۔ लेकिन वीस मिही काला लिखने का तरीका भी समझो, बा को सीन से मिलाना नहीं है, बीस मिही ताला में बा को सीन से मिलाना, बल्कि बा के बाद क्या लिखी जाएगी, हमजा लिखी जाएगी और सीन को मीम के साथ जोड़ के लिखा जाएगा। ये भी आप समझना, उसमें बड़ी गलती हुआ करती है। मैंने एक मरतबा हजरत मोहियुस्सुन्ना हजरत मौलाना शाहबरारुल हक साहब हरदोई नवर अल्लाह उमर का दहू को खत लिखा था। जमाने तालिब इल्म में बुजुर्गों को खत लिखने की आदत थी, तो खत लिखा तो उसमें मैंने, तालिब इल्म तो थे आज भी है, तो बा सीन मीम हाथ जोड़कर बीस मी ताला लिखा। तो हजरत ने खत का जवाब जब रवाना फरमाया तो उसमें अव्वलन यही इसला लिखी कि बा को सीन के साथ जोड़ा नहीं जाता है। लिहाजा हम भी अपना मामूल बना ले कि तहरीर की शुरुआत कैसे करेंगे, बिस्मिल्लाहिर्रहमानिर्रहीम से, और कम से कम दर्जे में क्या लिखेंगे, बिस्मिही ताला। और नंबर तीन, बाज मरतबा आदमी तकरीर करना चाहे, बयान करना चाहे, खुतबा देना चाहे, सबक देना चाहे, बातचीत करना चाहे, लेकिन उसके पास वक्त नहीं होता, वक्त की किल्लत हुआ करती है। जैसे किसी ने कहा कि भाई आप पांच मिनट में अपनी बात बयान फरमा दीजिए, जुमा से पहले पांच ही मिनट का मौका है, तो ऐसे मौके के ऊपर बिस्मिल्लाहिर्रहमानिर्रहीम वसल्लल्लाहु अला नबीइल करीम इतने मुख्तसर अल्फाज से भी सब काम चल जाएगा। उसमें जैसा कि आपने एक तौजीह में पढ़ लिया कि बिस्मिल्लाहिर्रहमानिर्रहीम में अल्लाह के नाम से शुरुआत भी आ गई, रहमान और रहीम में हमद भी आ गई, और वसल्लल्लाहु अला नबीइल करीम में दुरूद भी आ गया। तो कभी किल्लत वक्त के मौके के ऊपर बस इतनी बात पर इक्तिफा भी काफी हो जाएगा कि बिस्मिल्लाहिर्रहमानिर्रहीम और वसल्लल्लाहु अला नबीइल करीम पर इक्तिफा किया जाए। ये तीन चीजें इन तमाम अकवाल की रोशनी में हमें, हमारे लिए अमल की ये है। अब दूसरी बहस क्या थी, निकालो पर्चा। पहला उन्वान हुआ लफ्ज़े बाब के मुताल्लिक। अब समझ लो लफ्ज़े बाब के मुताल्लिक कुछ जरूरी बातें। इस पर बातें इसलिए नहीं बयान करनी कि आप अरबी दौम से पढ़ते आए हैं बाब के मुताल्लिक, यहां सिर्फ एराब के मुताल्लिक समझ लो। पहली बात तो यह है कि ये जितने नुस्खे हमारे सामने राइज है इस वक्त, उसमें बाब मौजूद है यहां पर बिस्मिल्लाह के बाद। लेकिन इमाम असीली रहिमहुल्लाह अलिफ स्वाद या लाम या, उनका जो नुस्खा है बुखारी का, उसके अंदर लफ्ज़ बाब नहीं है। देखो हजरत इमाम बुखारी रहमतुल्लाह अलैह से 90,000 तलामीज़ा ने उनकी जिंदगी में इल्म हासिल किया और उन्होंने नुस्खे लिखे अपने अपने तौर पर। हमारे सामने जो नुस्खा है वो इमाम फिरबरी रहिमहुल्लाह का है, इमाम बुखारी रहमतुल्लाह अलैह के जलीलुल कद्र शागिर्द फिरबरी रहिमहुल्लाह ताला, इनका ये नुस्खा हमारे यहाँ राइज है। लेकिन असीली रहिमहुल्लाह के नुस्खे में यहाँ पर लफ्ज़ बाब नहीं है, बाकी दूसरे नुस्खों में बाब का लफ्ज़ मौजूद है। बाब के लिए इतनी बात समझो, बाबुल इल्म यानी बाब का मतलब क्या कि यहां से इल्म का दरवाजा खुल रहा है हम लोगों के वास्ते, इल्म का दरवाजा हमारे लिए खुल रहा है, ये है एक तौजीह उसकी। अब उसको पढ़ने का तरीका देख लो। नंबर एक, लफ्ज़े बाब को रफा की तनवीन के साथ पढ़ेंगे, बाबुन, क्या पढ़ेंगे, बाबुन। ये कब पढ़ेंगे, जबकि बाबुन के बाद पूरा जुमला आ रहा हो तो ये तरीका बेहतर है। बाबुन के बाद पूरा जुमला हो, जुमले तामा, तो ये तरीका बेहतर है कि बाबुन को तनवीन के साथ पढ़ा जाए। नंबर दो, लफ्ज़े बाब को रफा के साथ पढ़ा जाए बगैर तनवीन के, लफ्ज़े बाब को रफा के साथ पढ़ा जाए बगैर तनवीन के, इजाफत के साथ, कैसे पढ़ेंगे? इजाफत के साथ। अब इजाफत के साथ कैसे पढ़ेंगे? बाबू कैफ कान बदउल वही इला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम। और ऐसा कहाँ करना बेहतर है जबकि बाब के बाद मुरक्कबे नाकिस जुमला आ रहा हो। बाब के बाद कैसा जुमला आया हो? मुरक्कबे नाकिस। नंबर तीन, लब्जे बाब के ऊपर वक्फ कर दो। क्या कर दो? वक्फ, बाब बस। और उसके बाद पढ़ो कैफ कान बदुल वही इला रसूलिल्लाही सल्लल्लाहु अलैहि वसल्लम। और देखो एक बात याद रखना, ये हर एक को बताने की नहीं होती, जहां अपने को एराब नहीं आवे ने वहां वक्फ कर देने का। ये वक्फ जो है ना, अपने न हुआ की कमजोरी पर पर्दा डालने का बेहतरीन जरिया है। जहां भी एराब नहीं आवे वहां सीधा वक्फ कर ही डाल लेगा। तो ये है, ये तीन चीज है, आप समझ ली बराबर। तो पहला तरीका क्या बाब पढ़ने का? बाबुन तनवीन के साथ। तब ये बेहतर कब रहेगा? जुमला कैसा आ रहा हो? तामा आ रहा हो, जैसे यहाँ जुमला है तामा है। नंबर दो, दूसरा तरीका क्या बतलाया? इजाफत बगैर तनवीन रफा के साथ। ये कब पढ़ना बेहतर है? जुमले नाकिसा आए। तीसरा तरीका क्या बतलाया? वक्फ कर दो, वक्फ करके पढ़ो। और ये कब बेहतर है? एराब ना आता हो तब, उस मौके के ऊपर। अब जैसा कि कल आपके सामने बात आ गई कि इस बाब के अंदर दो जुज है। कितने अज्जा है? दो। पहला जुज्व किया है कैफ कान बदउल वही इला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये हो गया पहला जुज्व। और दूसरा जुज्व किया है वकौलुल्लाह अज्जा वजल, वकौलिल्लाह अज्जा वजल इन्ना औहैना इलैका कमा औहैना इला नूहिन वन नबीयिन मिन बादी। ये दो अज्जा है इस तर्जमतुल बाब के, बाब के उन्वान के, बाब के टाइटल के दो जुज्व है। अब यहां पर यहां का एराब भी समझ लो। वकौलुल्लाही अज्जा वजल, इस पर रफा भी आप पढ़ सकते हैं। अगर बाबुन को तनवीन के साथ पढ़ो तो कौल के ऊपर रफा पढ़ो। लफ्ज़े बाबुन को कैसा पढ़ा? तनवीन मारफा बाबुन। तो फिर यहां पर क्या पढ़ेंगे? वकौलुल्लाहि अज़्ज़ा वजल कैफ कान बदउल वही इला रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम वकौलुल्लाहि अज़्ज़ा वजल। अब हमारे उस्ताद हजरत शेख मौलाना इकराम साहब नवर अल्लाह मरकदहू ऐसे मौके पर न हुआ का इम्तिहान लेते थे। कहते थे कि भाई अब बतलाओ कि कौल के ऊपर रफा क्यों पढ़ा जाएगा। इस तरह जो है सवाल करते थे ताकि जो है न हुआ का भी इम्तिहान हो जाए और आप भी कुछ तैयारी करके लाओ सबक की। इस वक्त मैं नहीं पूछ रहा हूं। नंबर दो, ईजा यूं भी पढ़ सकते हैं वकौलिल्लाहि अज़्ज़ा वजल। क्या पढ़ेंगे? वकौलिल्लाहि अज़्ज़ा वजल। जबकि लफ्ज़े बाब के ऊपर रफा पढ़ो या ये के वक्फ या ये के इजाफत करो। बाब के ऊपर क्या पढ़ा? रफा। बाबू कौलिल्लाहि बाबुन बाबू कैफ कान बदउल वही इला रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम वकौलिल्लाहि अज़्ज़ा वजल। इस तरीके से कसरे की सूरत के अंदर ये आयत करीमा तर्जमतुल बाब का जुज हो जाएगा। कसरे की सूरत के अंदर ये भी तर्जमतुल बाब का एक जुज। तो यहां याद रखना कौल पर दोनों एराब पढ़ सकते हैं, रफा भी और कसरा भी। अब दूसरी तीसरी बहस क्या थी? हाँ माशाल्लाह, حضرت امام بخاری رحمت اللہ تعالی علیہ نے سب سے پہلے کتاب کا عنوان قائم کیوں نہیں فرمایا شروع کے اندر، اور باب کا عنوان کیوں قائم فرمایا؟ یہ ہے تیسری اہم ترین بات کہ حضرت امام بخاری رحمت اللہ علیہ نے کتاب کا عنوان کیوں قائم نہیں فرمایا اور باب کا عنوان کیوں قائم فرمایا. تقاضا تو یہ تھا کہ کیا عنوان قائم کرتے؟ کتاب کا. ترمذی شریف میں آپ پڑھیں گے تو سب سے پہلے کیا آئے گی؟ کتاب الطہارت، ابواب الطہارت عن رسول اللہ صلی اللہ علیہ وسلم. تو اس کی توجیحات سمجھو. نمبر ایک، پہلی بات، کتاب کا عنوان اس وقت پر ہوتا ہے، کتاب کا عنوان اس وقت پر ہوتا ہے جبکہ اس کے ماتحت مختلف انواع شامل ہو، جبکہ اس کے ذیل میں اس کے ماتحت مختلف انواع اور اقسام شامل ہو. مثال کے طور پر طہارت، طہارت کے ذیل میں بہت ساری آپ چیزیں آئے گی. پانی کی طہارت، کون سا پانی طہارت کے لیے چلے گا، کون سا نہیں چلے گا، وضو، استنجا، غسل، حدث اکبر سے طہارت، اصغر سے طہارت، حقیقی سے طہارت، مجمانوی سے طہارت، کتنی ساری انواع طہارت کے ماتحت آتی ہیں. صلات دیکھ لو کیسا عنوان ہے، اس کے ماتحت کتنے انواع آئیں گے. صلات الفرض، صلات الواجب، صلات السنہ، صلات المباح مستحب، یہ سب چیزیں آئے گی. پھر صلات المکروہ، یہ بھی باب آئے. تو کتاب کا عنوان اس وقت پر قائم ہوگا جبکہ اس کے ذیل کے اندر مختلف انواع اور اقسام آتے ہو. اور یہاں کے اوپر، یہاں پہلا جو عنوان ہے وہ کیسا ہے؟ اس کے ماتحت کوئی نو ہے ہی نہیں، اس کے ماتحت کوئی نو ہے ہی نہیں، لہذا اس کے اوپر کیسے عنوان لگاتے؟ کتاب الوحی. سمجھ میں آ رہی بات؟ تو یہاں پر بات دراصل یہ تھی کہ امام بخاری رحمت اللہ تعالی علیہ شروع کے اندر وحی لانا چاہتے ہیں، اور وحی کا عنوان ایسا ہے کہ اس کے ماتحت مختلف انواع نہیں ہیں، کوئی مختلف انواع نہیں ہیں. اس وجہ سے امام بخاری رحمت اللہ علیہ کے سامنے ایک ہی نوع تھی، کون سی؟ وحی. وحی کے کوئی انواع اقسام ہے ہی نہیں، انواع ہے ہی نہیں کہ مختلف انواع ہو، اقسام تو ہے لیکن انواع نہیں ہے. اس لیے چونکہ اس کے ماتحت مختلف انواع نہیں ہے، اس لیے کتاب کا عنوان ذکر نہیں فرمایا بلکہ باب کا عنوان ذکر فرمایا. اور آپ عربی دوم سے یہ بات پڑھتے چلے آ رہے ہیں کہ باب کے ماتحت عام متن ایک نوع کے مسائل کا بیان ہوتا ہے. باب کے ماتحت کیا ہوتا ہے؟ ایک نوع کے متعلق مسائل کا بیان. اور یہاں پر ایک ہی نوع ہے. کیا نوع ہے؟ وحی. اس لیے امام بخاری رحمت اللہ علیہ نے یہاں پر کتاب کا عنوان قائم نہیں کیا بلکہ باب کا عنوان قائم کیا. دوسری توجیہ سمجھو، وحی کا بیان بطور تمہید اور مقدمے کے ہیں، وحی کا بیان بطور تمہید اور بطور مقدمے کے ہیں. اور آئندہ جو ہے پھر مقاصد شروع ہو رہے ہیں. وحی کا بیان بطور مقدمہ اور بطور تمہید کے ہیں، اور آئندہ پھر مقاصد شروع ہو رہے ہیں. سمجھ رہے ہو بات کو؟ تو وحی کا بیان کیسے لایا گیا یہاں پر؟ بطور تمہید اور بطور مقدمے کے، اور آئندہ پھر کتاب الایمان سے مقصد شروع ہو رہا ہے. جیسے کہ کوئی آدمی دسترخوان کے اوپر بیٹھا اور کسی نے لا کر کے کوئی مشروب پیش کر دیا، تو آپ کہیں گے بھائی کھانے بیٹھے اور یہ شربت کیا لے کر جائے؟ یہ تو ذرا تمہیدی چیز ہے، مقصود ابھی پیش ہو رہا ہے. इस तरीके से। तो इमाम बुखारी रहमतुल्लाह अलैह वही को कैसे जिक्र कर रहे हैं, बतौरे तमहीद और बतौरे मुकद्दमे के, और आइंदा किताबुल ईमान से मकाद। तो जहां से मकसूद शुरू हो रहा है वहां किताब का उन्वान ला रहे हैं, और जो बातें तमहीदी है उसके लिए आपने किताब का उन्वान कायम नहीं फरमाया। तीसरी तौजीह समझो, वही मकसम है और बाकी तमाम किताबें उसके अकसाम है। वही क्या है? मकसम। मकसम यानी जिसमें से किस्में निकलती हो, किस्में निकलती। जैसे कहते हैं ना, आपने कभी ये नहरें देखी? नहरें जैसे कि हमारे यहाँ ये रोड के ऊपर आगे चलते हैं थोड़े तो नहर आती है, थोड़े आगे जाएंगे तो नहर आती है। तो नहर के ऊपर आमतौर पर एक बोर्ड लिखा हुआ होता है कि भाई ये नहर कहाँ से निकल करके आ रही है। नहर का मतलब ये इंसानों ने जो खोद करके डैम्पों से निकाली है वो नहर। बाकी उर्दू जमान में नदी को भी नहर कहा जाता है। तो ये जो डैम से निकाली जाती है, तो हर नहर जो रोड पर लगती है वहां बोर्ड लगा रहता है कि भाई ये कांकरा पार से निकल के आ रही है, या उकाई से आ रही है, या एक सरदार डैम से आ रही है। हर जगह लिखा हुआ होता है कि ये नहर का किस तालाब से और किस डैम से ताल्लुक है। क्या बात हुई कि वो जो डैम है वो डैम हो गया मकसम, और उसमें से जितनी भी नहरें पूरे सूबे के अंदर जाएगी वो सब क्या कही जाएगी? किस्में। वो सब क्या कही जाएगी? किस्में। वो या ये मकसम हो गई और ये तमाम चीजें क्या हो गई? किस्में हो जाएगी। तो इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने वही को बनाया है मकसम, और बाकी जितनी भी किताब हैं किताबुल ईमान से शुरू करके किताबुत तौहीद, किताबुर रद्द अलल जहमिया, वहां तक अखीर तक चले जाओ, ये तमाम के तमाम क्या है? अकसाम। गोया कि ये तालाब है, बड़ा बड़ा डैम का ये हौज है, और उसमें से ये तमाम किस्में निकल करके जाएगी। ईमान, इल्मा, वुजू, तहज्जुद, मगाजी, बदउल खल्क, किताबुल अंबिया, किताबुत तफसीर, किताबुल ज़ादा, निकाह, तलाक, ये सब उसके अकसाम अकसाम निकल करके जाएंगे। तो वही को क्या बनाया इन्होंने? मकसम। और बाकी तमाम किस्मों को क्या बनाया? किस्में बनाया। इसीलिए मकसम के लिए आपने बाब को जिक्र फरमाया, और बाकी तमाम के लिए क्या बयान फरमाया? किताब का लफ्ज जिक्र फरमाया। अब ये दूसरी और तीसरी जो तौजीह है ना, उसके लिए एक अहम बात सहन के अंदर रखो। मुकम्मल शरीयत मुतहरा का सर चश्मा है वही। मुकम्मल शरीयत मुतहरा का सर चश्मा क्या है? वही। इसलिए कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जो वही का नुजूल हुआ तभी से शरीयत आना शुरू हुई। शरीयत का आगाज कैसे हुआ? वही के इलाही की बरकत से। तो वही ये इलाही जो है मुकम्मल शरीयत के लिए ये क्या है? सर चश्मा है, यानी यहीं से मुकम्मल शरीयत का आगाज हुआ है। शरीयत का चश्मा यहीं से जारी हुआ है, यहीं से बहने लगा है। तो उसका मंबा, हमारी गुजराती में उसको कहते उद्गम स्थान, मंबा उद्गम स्थान। जैसे कहते हैं ना कि भाई अपने यहां मिंडोला नदी है तो ये कहां से निकल के आती है? तापी नदी है तो ये कहां से निकल करके आती है? गंगा नदी है तो कहां से निकल कर आती है? तो वो उसको कहते हैं मंबा, उद्गम स्थान। ये तो तमाम की तमाम मुकम्मल शरीयत का मंबा सर चश्मा कौन? वही इलाही। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर वही का नुजुल शुरू हुआ, और उसकी बरकत से ये पूरी शरीयत मिली इंसानियत को, और इंसानियत को ये पूरी शरीयत मुताहरा सीखने और समझने और अमल करने को मिली। लिहाजा खुलासा क्या निकला कि मुकम्मल शरीयत का मंबा सर चश्मा क्या है? वही। इसीलिए इमाम बुखारी रहमतुल्लाह अलैह ने उसको बतौर तमहीद और बतौर मकसम के जिक्र फरमाया। और जो चीज बतौर मंबा है, मकसम है, उसके लिए किताब लाने की कोई जरूरत नहीं समझी, इसके लिए सिर्फ बाब का लफ्ज इस्तेमाल फरमाया और बाकी तमाम मकासिद के लिए आपने किताब का उन्वान जिक्र फरमाया। तो तीन तौजीह समझ में आ गए कि आपने वही के लिए किताब का लफ्ज इस्तेमाल नहीं फरमाया बल्कि क्या इस्तेमाल फरमाया, लफ्ज बाब को। अब एक बात और समझो, यहां पर कैफ से शुरू होने वाले अबवाब, ये बाब किससे शुरू हो रहा है, कैफ कान बदउल वही इला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो इसालतन कैफ से शुरू होने वाले तकरीबन 30 अबवाब है बुखारी शरीफ में। पूरी अल जामियु सही के अंदर कैफ से शुरू होने वाले इसालतन कितने अबवाब है, 30। इसालतन की कैद का मतलब भी समझो, स्वाद से इसालतन। इसालतन का मतलब क्या है, जिसको असल बनाकर इमाम बुखारी ने लफ्ज कैफ से शुरू किया। बाकी बाज मरतबा जिमनन लफ्ज कैफ आ गया हो अलग बात है। क्या कहा कि इसालतन कैफ से शुरू होने वाले कितने अबवाब हैं, 30 अबवाब हैं। जिल्द अव्वल के अंदर 20 अबवाब और जिल्द सानी के अंदर 10 अबवाब। जिल्द अव्वल में कितने, 20, और जिल्द सानी में 10। और देखो ये जिल्द अव्वल जिल्द सानी की जो एक इस्तिलाह है, ये तदरीस की तरतीब के एतबार से है, इसका ताल्लुक को इमाम बुखारी रहमतुल्लाह अलैह की तरतीब से नहीं है, तदरीस की तरतीब के एतबार से। कि आम मतन पुराने जमाने से हमारे अकाबिर का तर्ज ये रहा कि वो बुखारी शरीफ को दो हिस्से में पढ़ाते हैं, शुरू बदूल वही से लेकर के मगाजी जहां शुरू होता है वहां तक जिल्द अव्वल वो लोग समझते हैं, और किताबुल मगाजी से लेकर के बाबू कौलिल्लाह ताला वनदउल मवाजीन अल-क़िस्त के ऊपर जिल्द सानी समझते हैं। तो ये अव्वल जिल्द के अंदर कितने मकामात है, 20, और सानी के अंदर 10 मकामात है, कैफ से शुरू होने वाले। अब हमारे यहाँ तरतीब की आसानी के लिए हमने 3 हिस्से कर डाले, तदरीस की आसानी के वास्ते कहीं 4 भी हो जाते, कहीं 5 भी हो, कि बस हर उस्ताद 6-6 पारे पढ़ाए, कहीं पर 6 हिस्से भी है कि हर उस्ताद 5-5 पारे पढ़ावे, ये भी एक तरतीब है। तरतीब तदरीस की सलाहियत आसानी के वास्ते मुख्तलिफ तरीके मुख्तलिफ इदारे वाले अपनाते हैं। हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने ऐसी कोई तरतीब कायम फरमाई नहीं है, ये याद रखना। ये मैं इसलिए भी कह रहा हूँ कि हमारे तलबा के जहनों के अंदर जो है ना एक गलत फहमी घुसी हुई होती है। तलबा तो क्या उलमा के अंदर भी आम तौर पर बहुत सी गलत फहमियाँ घुसी हुई है, उसमें एक गलत फहमी ये भी है कि जो आम मदारिस का जो रिवाज है वो मतलब कि जो मुदर्रिस जिल्द अव्वल पढ़ावे उसी को लोग शेखुल हदीस कहते हैं, और बेचारे दूसरे तीसरे पढ़ाने वाले को कोई शेखुल हदीस कहता ही नहीं। तो सवाल ये है कि ये इस्तिलाह आप लाए कहाँ से, क्या इमाम बुखारी रहमतुल्लाह अलैह ने मुतय्यन किया है ऐसा कि जो जिल्द अव्वल पढ़ाए उसी के लिए लफ्ज इस्तेमाल करो, ये लाए कहाँ से ये गलत चीज। और जो है इसीलिए ये सब चक्करों में पढ़ने वढ़ने का नहीं, हमारे हजरत मुफ्ती महमूद साहब गंगोई रहमतुल्लाह अलैह को एक मुतालिकीन में से एक साहब ने खत लिखा कि हजरत मदरसे वालों ने मुझ पर बहुत ज्यादती की, पहले मेरे पास जिल्ले अव्वल थी वो ले ली और अब मुझे जिल्ले सानी दे दी। तो हजरत रहमतुल्लाह अलैह ने जवाब में लिखवाया कि भाई हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने तो ऐसी कोई तमीज नहीं की थी कि ये जिल्दे अव्वल है और ये जिल्दे सानी है। जैसे कि जिल्दे अव्वल की हदीस अव्वल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की और इमाम बुखारी रहमतुल्लाह अलैह ने जमा की, इसी तरह आखिरी हदीस वो भी इमाम बुखारी रहमतुल्लाह अलैह की जमा की हुई और वो भी हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का इरशाद आली। तो कुछ चीज़ें हमारे उर्फ के अंदर जो है ना गलत घुस गई है, उसमें से एक गलती ये भी है। फिर ये चीज़ जो है ना इंसान का दिमाग सड़ाती है, खराब करती है, दिमाग को बिगाड़ने का जरिया बनती है, इसीलिए ऐसी चीज़ों से बहुत एहतराज करने की ज़रूरत है। एक मरतबा حضرت الاستاد مفتی سعید صاحب پالنپوری نور اللہ مرکدہ اپنی صحت تندرستی کے زمانے میں گجرات کے دورے پر تشریف لائے ہوئے تھے, تو ساتھ میں الحمدللہ مجھے بھی پورا دن رہنے کی سعادت حاصل ہوئی ماروتی وین میں, وہ بھی کوئی خاص قسم کی نہیں تھی اس زمانے میں. اس وقت حضرت دارالعلوم میں ترمذی شریف پڑھاتے تھے, میں نے بھی ترمذی اول پہلے پڑھی مدرسے اور طحاوی شریف بھی. تو ہم لوگ ایک مدرسے میں گئے گجرات کے, تو وہاں نئی نئی بخاری شریف شروع ہوئی تھی, تو اس مدرسے کے اس زمانے کے محتمی صاحب بہت فخر سے کہنے لگے, حضرت ہمارے یہاں شیخ الحدیث ماشاءاللہ صرف 25 سال کی عمر کے ہیں اور وہ شیخ الحدیث ہے. تو حضرت مفتی سعید صاحب نے تھوڑی دیر تو سنا اور اس کے بعد فرمایا کہ 25 سال کی عمر میں کوئی شیخ الحدیث نہیں بن جایا کرتا, وہ تو ایک لمبے زمانے تک مختلف حدیث کی کتابیں بار بار پڑھائیں, کئی مرتبہ احادیث صحاح سنن پڑھاوے, طویل عرصے تک اس میں مزاولت ہو مداومت ہو, تب جا کر کے آدمی شیخ الحدیث کہلانے کے قابل بنتا ہے. ابھی تو یوں کہو کہ وہ بخاری پڑھا رہے ہیں, یوں کہو. حضرت کے انتقال کے بعد جو میں نے سوانح لکھی حضرت کی, اس کے اندر میں نے یہ واقعہ لکھا ہوا ہے, تو کہ یہ بھی ہم نے اپنے بڑوں سے سیکھا ہے. ٹھیک ہے, آدمی ایک طویل عرصے تک پڑھاوے احادیث کو اور اس میں مزاولت اور مداومت ہو, تب جا کے شیخ الحدیث کا لقب کہلانے کے قابل ہوتا ہے. کوئی 25 سال میں اور 1-2 سال پڑھانے سے کوئی شیخ الحدیث بن جاتا نہیں. اس لیے یہ سب چکروں میں آپ لوگ مت پڑھنا, اس لیے میں آپ لوگوں کو یہ سب باتیں سنا رہا ہوں آپ کی اصلاح اور ذہنی تربیت کے واسطے. یہ بھی ایک خرابی اور جو ہے فتنے کی چیز بنتی ہے, اور جو ہے اس کی وجہ سے حب جاہ اور حب شہرت اور معلوم نہیں کیا کیا چیزیں انسان کے دماغ کے اندر پکتی رہتی ہے. ہمارے پرانے بزرگوں کے زمانے کے اندر پورے ہندوستان کے اندر یہی چیز مشہور تھی کہ حضرت شیخ الحدیث یعنی شیخ مولانا محمد زکریہ صاحب رحمۃ اللہ علیہ اور حضرت شیخ الاسلام یعنی مولانا سید حسین احمد مدنی رحمۃ اللہ علیہ, بس یہ اصطلاح اس زمانے کے اندر عام تھی. اب پھر یہ چیز جو ہے بڑھتے 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 اتنی آگے تک لوگوں نے بڑھا دی کہ پھر چھوٹے چھوٹے مدرسے کے اندر جہاں 2 طالب علم ہوتے, بلکہ بعض مدرسے میں 1 طالب علم پر دورہ چلتا ہوتا ہے, تو وہاں بھی کہتے ہیں حضرت شیخ الحدیث صاحب دامت برکات ہو, حالانکہ بیچارہ زندگی میں پہلی مرتبہ بخاری پڑھا رہا ہے, پھر بھی کہتے ہیں حضرت شیخ الحدیث دامت برکات ہم العالیہ. تو یہ سب مناسب باتیں نہیں ہیں, یہ سب چکر کے اندر پڑھنے کا نہیں. اللہ تعالیٰ جو ہے ہمیں علم نافع دے, اس کی دعا کرنے کی, یہ سب چکروں میں نہیں پڑھنے کا. خیر, دوسری ایک بات سمجھو کہ کئی فصے شروع ہونے والے بات پر بات چل رہی تھی کہ کل کتنے ابواب ہیں, 30, اول جل میں کتنے, 20, اور ثانی میں کتنے, 10. اب وحی کے متعلق امام بخاری رحمت اللہ علیہ نے جیسے یہاں باب قائم کیا, اسی طریقے سے باب فضائل القرآن کے اندر بھی ایک باب قائم کیا ہے. یاد رکھنا, وحی کے متعلق دوسرا باب کہاں قائم کیا ہے, کتاب فضائل القرآن کے اندر. کیف نزل الوحی, کہ نبی کریم صلی اللہ علیہ وسلم کے اوپر وحی کا نزول کس طریقے سے ہوا, یہ یاد رکھنا اچھی طریقے سے. اب شراح نے اس کے اوپر کلام کیا ہے کہ دونوں باب بدء الوحی اور نزول الوحی دونوں یکساں ہیں یا دونوں میں کوئی فرق ہے, کیونکہ امام بخاری نے یہاں بھی باب قائم کیا اور وہاں فضائل قرآن میں بھی یہ باب قائم کیا ہے, تو دونوں میں فرق ہے یا دونوں یکساں ہیں. تو صحیح بات یہ ہے کہ دونوں کے درمیان کے اندر فرق ہے. یہاں ابتداء وحی کو بیان کرنا مقصود ہے, ابتداء وحی. ایسے آگے جب باب آئے گا وہاں پر انشاءاللہ بتلائیں گے مزید باتیں. تو لفظ بدء کے ذریعے سے ابتداء وحی کو بتلانا مقصود ہے, اور وہاں فضائل قرآن کے اندر امام بخاری رحمۃ اللہ علیہ مطلق وحی کو بیان کرنا چاہتے ہیں. वहां क्या बयान करेंगे? मुतलक वही। और यहां क्या बयान करेंगे? यहां क्या बयान करेंगे? इब्तिदाए वही को, बदउल वही इब्तिदाए वही को बयान करेंगे। लिहाजा दोनों में फर्क हो गया। यहां तर्जमतुल बाब खास है और वहां तर्जमतुल बाब आम है, लिहाजा दोनों में आम खास की निस्बत है। यहां तर्जमतुल बाब कैसा है? खास। और वहां तर्जमतुल बाब कैसा है? आम। ये फर्क भी दोनों के दरमियान में जहन के अंदर रखना। बहरहाल इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने बहुत शानदार जो है किताब का इफ्तिताह फरमाया है, इसलिए कि वही से शुरुआत करना ये बड़ी जानदार शुरुआत है, बड़ी जानदार शुरुआत है। देखो आप किताब मुख्तलिफ हदीस की किताबें इस साल पढ़ रहे हैं, हर इमाम ने अपने अपने एतबार से किताब की शुरुआत की है, हर इमाम ने अपने अपने एतबार से। इमाम तिर्मिजी रहिमहुल्ला, इमाम अबू दाऊद रहिमहुल्ला, इन बुजुर्गों ने तहारत के अबवाब को पहले जिक्र किया है, इसलिए कि उनके सामने ये था कि इस्लाम के अंदर अहम तरीन फरीजा क्या है? नमाज। और नमाज के लिए अहम तरीन शर्त क्या है? इसलिए उन्होंने तहारत को सामने रखा। इमाम इब्ने माजा रहमतुल्लाह अलैह का जो है शुरुआत, वो भी काबिले दाद है कि उन्होंने एहतिसाम बिल किताबी व सुन्नह से किताब शुरू फरमाई है। एहतिसाम बिल किताबी व सुन्नह, उससे उन्होंने अपनी किताब को शुरू फरमाया है। तो शुरू करने के अंदर जिन हजरात ने जो है काबिले दाद काम किया, उसमें एक इमाम बुखारी रहिमहुल्लाह है, इमाम इब्ने माजा रहिमहुल्लाह ताला है कि उन्होंने ये देखा कि भाई इंसान शरीयत पर अमल करे, शरीयत सारी है लेकिन अव्वल तो है कुरान और हदीस, और सबसे ज्यादा इसमें फौकियत ले गए हैं हजरत इमाम बुखारी रहमतुल्लाहि ताला अलैह। इसीलिए आपने जो अपनी किताब को शुरू फरमाया बदउल वही से, ये बहुत ही काबिले दाद, दिक्कत नजर कहो, दिक्कत फहम कहो, दूरअंदेशी कहो, लेकिन एक जबरदस्त आपने अपनी किताब का आगाज इसे फरमाया। इसलिए कि जाहिर बात है कि वही आई तो ही सब कुछ आया, वही न होती तो कुछ भी न होता। फतरत वही जो हम कहते हैं कि हजरत ईसा अला नबीना वालेहि सलातु वसलाम के रफाइल समा के बाद फतरत वही हो गई और इंसानियत वही के फैज से महरूम हो गई, और उसी दौर के अंदर कैसी कैसी जहालत इंसानियत के सामने आ गई, और ये तमाम जहालतों का खात्मा कब हुआ? जब दोबारा वही की शुरुआत हुई हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर, और इंसानियत को वही का फैज मिला। उसकी बरकत से मिनज़्ज़ुलुमाति इला नूर ये इंसानियत आई। तो ये फैज किसका है? वही, वही का फैज। यहां तक कि आप देख लो, आगे रिवायत आ रही है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर अव्वल वही जब नाजिल हुई, सूरह अलक की इब्तिदाई आयात, और फिर वही मुनकते हो गए, उसको भी फतरत वही का जमाना कहा जाता है। और उस जमाने में हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कितनी बेचैनी होती थी, कैसी बेचैनी होती थी। रिवायत में आएगा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि मेरे दिल में आता था कि मैं किसी पहाड़ पर जाकर अपने आप को गिरा दूं, अपने आप को नीचे गिरा। कैसे कैसे ख्यालात वही के शौक में, बेचैनी में, जिब्रील के दीदार के शौक में आप सल्लल्लाहु अलैहि वसल्लम। बस फिर जब या अय्युहल मुद्दस्सिर मुज़म्मिल का नुज़ूल शुरू हुआ, तब जाकर के आप सल्लल्लाहु अलैहि वसल्लम की तबीयत मुबारक संभल गई। तो देखो दोनों फतरत वही इंसानियत के लिए बड़ी घिरा गुजरी, हजरत ईसा अलैहिस्सलाम के रफाइल समा के बाद जो जमाना आया, और हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर अव्वल वही के बाद जो जमाना आया, दोनों बड़े घिरा बड़े मुश्किल दौर आए। इसलिए वही तो इंसानियत के लिए रहमत है, वही मखलूक के लिए रहमत है कि वही की बरकत से सिर्फ इंसान और जिन्नात नहीं बल्कि जमीय मखलूकात महजूज हुई, जमीय मखलूकात वही के बरकत से महजूज हुई। देखो आपने मिश्कात में एक वाकिया पढ़ा है फजाइल कुरान के अंदर, حضرت اسید ابن حدیر رضی اللہ تعالیٰ عنہ رات کو سورہ بقرہ کی اپنے گھر میں تلاوت کر رہے تھے اور ان کا گھوڑا اچھل کود کر رہا تھا, پڑھا نا وہ واقعہ. پھر صبح میں انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو پورا واقعہ ذکر کیا. وہاں واقعے میں آپ نے کیا پڑھا؟ حضرت اسید تلاوت کر رہے ہیں, گھوڑا اچھل کود کر رہا ہے, انہوں نے تلاوت روک دی, گھوڑا رک گیا. پھر آپ تلاوت کر رہے, گھوڑا اچھل کود کرنے لگا, پھر آپ نے تلاوت روک دی, گھوڑا سکون سے رہ گیا. تین مرتبہ یہ واقعہ ہوا. صاحب مشکات نے بخاری سے وہ واقعہ نقل کیا ہے. تو وہاں کیا شرح فرماتے ہیں کہ قرآن کی تلاوت کا اثر انسان اور جنات تو ہے ہی, جانوروں پر بھی ہوتا ہے, مخلوقات کے اوپر بھی ہوتا ہے. تو وحی کے برکات انسان اور جناتوں سے آگے بڑھ کر مخلوقات کو بھی نصیب ہوئے, مخلوقات بھی اس سے بڑی محظوظ ہوئی وحی کے برکات سے. تو یہ وحی ہی تو اصل چیز ہے جو انسانیت کے لیے ہدایت کا ذریعہ بنی, جنات کے لیے ہدایت کا ذریعہ بنی, مخلوقات بھی اس کے برکات اور انوار سے محظوظ ہوئی. لہذا حضرت امام بخاری رحمت اللہ علیہ نے جو اس کو سب سے مقدم کیا, یہ بہت عمدہ کارنامہ انجام دیا, بڑا بہترین کارنامہ انجام دیا کہ وہی سے آپ نے اپنی کتاب کا آغاز فرمایا. تو دو باتیں سمجھ لی وہی سے آغاز فرمانے کی. ایک ہے وہی سر چشمہ کل شریعت کا, کل شریعت کا سر چشمہ, گویا فاؤنڈیشن ہے شریعت کا, شریعت کا پایا ہے, کھوٹا ہے. اور دوسری چیز کیا ہے کہ وہی کے انوار اور برکات تمام انسانیت, تمام عالم جن, بلکہ مخلوقات تک اس سے محظوظ ہوئی. لہذا جو دور وہی کی فطرت کا رہا حضرت عیسیٰ علیہ السلام کے بعد اور حضرت نبی کریم صلی اللہ علیہ وسلم کی اول وحی کے بعد, وہ انسانیت کے لیے بڑا مشکل اور بڑا گیراں وقت گزرا. اسی لیے بڑا اہم آپ نے شروعات کا کارنامہ انجام دیا ہے. سمجھ میں آ گئی بات؟